नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनाइएको विधेयक हिजो संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ। नेपालमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न प्रस्तावित विधेयकले भूमिका निर्वाह गर्ने अपेक्षा हिजो राज्य व्यवस्था समितिको बैठकमा नेताहरूले गर्नुभएको छ। यसअघि भ्रष्टाचारका आयामहरू र समसामयिक सुधारहरूका विषयमा सम्बद्ध विभिन्न पक्षले नेपाल सरकारलाई कानूनमा कड़ाई लगायतका व्यवस्थाका लागि माग गरेका थिए। गत वर्ष विश्वका 180 देशको भ्रष्टाचार प्रतिवेदन मार्फत ट्रान्सप्यारेन्सी इन्टरनेशनलले नेपाल बढ़ी भ्रष्टाचार हुने मध्ये 108 स्थानमा रहेको तथ्य सार्वजनिक गरेको थियो। पछिल्लो विधेयक, विद्यमान व्यवस्था, कार्यान्वयनको अवस्था र आवश्यकताबारे आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग ट्रान्सप्यारेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मी प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। रेग्मीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद सर।
हजुर, अब यो प्रतीक्षित नै भनौँ, विभिन्न क्षेत्रबाट प्रतीक्षा गरिएको भ्रष्टाचार निवारण सम्बन्धी जुन ऐन थियो 2059 त्यसलाई संशोधन गर्नु पर्यो, आवश्यक विभिन्न विषयहरू चाहिँ त्यसमा राख्नु पर्यो भनेर विभिन्न क्षेत्रबाट माग भइरहेको थियो। ती विभिन्न संशोधनहरू सहित हिजो संसदीय समितिले विधेयक चाहिँ पारित गरेको छ। अब यसलाई कसरी हेर्न सकिएला?
अब वास्तवमा चाहिँ के छ भने, कुनै पनि अब उद्देश्य प्राप्तिको लागि अर्थात् अहिले भनौँ हामी भ्रष्टाचार नियन्त्रणको लागि मुख्य तीनटा कुराहरू आवश्यक पर्छ। एउटा त चाहिँ योग्य, स्वतन्त्र, निष्पक्ष जनशक्ति नै हो। जस्तो अब अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग चाहिँ यस कामको लागि, भ्रष्टाचार नियन्त्रणको लागि चाहिँ प्रमुख निकाय मानिन्छ। अब ती व्यक्तिहरू स्वतन्त्र, निष्पक्ष, इमान्दार र चाहिँ वास्तवमा निर्भीक पनि चाहिँ हुनुपर्ने हुन्छ, पहिलो कुरो। दोस्रो कुरो के हो भने, तिनीहरूलाई चाहिँ ऐन कानुन पर्याप्त अधिकार भएको र उनीहरूले चाहिँ भ्रष्टाचार नियन्त्रण गर्नको लागि कानुनले कुनै अवरोध नपुर्याएको व्यवस्था हुनुपर्छ, दोस्रो कुरो। र तेस्रो कुरो भनेको के हो भनेदेखिलाई चाहिँ त्यही किसिमको चाहिँ स्रोत साधन भन्नाले अब चाहिँ बजेटरी व्यवस्थादेखि लिएर अरू चाहिँ आवश्यक जनशक्तिहरू, तालिम प्राप्त जनशक्तिहरू आवश्यक हुने हुन्छ। अब त्यसमध्ये अब अहिले चाहिँ मुख्य हतियारको रूपमा भनौँ अथवा मुख्य साधनको रूपमा भ्रष्टाचार निवारण ऐन, यसमा चाहिँ धेरै कमी कमजोरीहरू चाहिँ थिए र अहिलेको चाहिँ संशोधनबाट चाहिँ केही सुधारहरू चाहिँ गर्न खोजिएको चाहिँ अवस्था छ। अब जस्तो यो ऐन संशोधन गर्ने क्रममा यो माथि राष्ट्रिय सभामा हुँदाखेरि मैले पनि चाहिँ सहभागी हुने मौका पाएको थिएँ। त्यहाँ हामीले अरू कुराहरूका अतिरिक्त जुन चाहिँ भ्रष्टाचारीहरूलाई चाहिँ दिइने सजाय छ, ती सजायहरू अलिकति कम भयो भन्ने थियो, त्यो बारेमा पनि डिटेलमा कुरा भयो भएन अथवा छलफल भयो भएन, त्यसमा परिवर्तन भयो भएन हेर्न चाहिँ बाँकी छ। तर चाहिँ मुख्य कुराहरू भनौँ न, केही मुख्य कुराहरू चाहिँ परिवर्तन गरिएको छ, त्यो चाहिँ सुखद पक्ष हो। अब जस्तो भनौँ चाहिँ बिचमा के भइदियो भनेदेखिलाई चाहिँ अब त्यो जुन चाहिँ अब अभियुक्तहरू छन् भनौँ, अभियुक्तहरूले टेलिफोन संवाद गरेका कुराहरू चाहिँ अख्तियारले चाहिँ आफै हेर्न पाउँदैन थियो। त्यो खालि चाहिँ त्यो सम्पत्ति शुद्धिकरण चाहिँ विभाग र अब यो फौजदारी अभियोगमा मुद्दा हेर्दाखेरि चाहिँ प्रहरीले मात्र चाहिँ अदालतको आदेश लिएर गर्न पाउँथ्यो। अब अहिले त्यो चाहिँ अधिकार चाहिँ प्राप्त भएको छ, यो एउटा चाहिँ ठुलो उपलब्धि हो। किनभनेदेखिलाई चाहिँ त्यो टेलिफोन संवादहरू बाटो पनि कैयौँ चाहिँ इन्फर्मेसनहरू, प्रमाणहरू चाहिँ प्राप्त हुने कुराहरू हुन्छ। त्यस्तै किसिमले अरू चाहिँ गोप्य रूपले चाहिँ अनुसन्धान गर्न पाउने अधिकार पनि चाहिँ दिएको छ, जुन कुरो चाहिँ अति आवश्यक थियो र हामीले पनि त्यहाँ चाहिँ राष्ट्रिय सभामा हुँदाखेरि कुरा उठाएका थियौँ। त्यो अधिकार पनि अहिलेको चाहिँ विधेयकमा चाहिँ समावेश भएको छ। अब त्यस्तै गरेर चाहिँ उनीहरूको चाहिँ अरू विद्युतीय साधनहरू जस्तो कम्प्युटर भन्यो अथवा चाहिँ ल्यापटपहरू भए, यिनीहरू पनि जफत गरेर, जफत भन्नाले अनुसन्धानको क्रममा चाहिँ नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउने कुराहरू भएको छ। त्यसो हुँदाखेरि यो चाहिँ यदि गर्न चाहने हो भने अलिकति चाहिँ बढी अधिकारहरू चाहिँ प्राप्त भएको छ। त्यति मात्र होइन, जस्तो कुनै भ्रष्टाचारी व्यक्ति हो र ऊ चाहिँ मुलुकबाट पलायन खोज्दैछ अथवा भाग्न खोज्दैछ भने त्यसको चाहिँ निगरानी राख्ने र त्यसलाई चाहिँ बाहिर जान चाहिँ नदिने व्यवस्था मिलाउन पनि चाहिँ अख्तियारले चाहिँ पाउने भएको छ। त्यसो हुँदाखेरि यो चाहिँ संशोधनले चाहिँ केही काम गर्न जुन चाहिँ बाधा व्यवधानहरू थिए सजिलो चाहिँ भएको छ। अवश्य नै यदि काम गर्ने नियत हुने हो भने यसले धेरै सजिलो बनाएको छ भ्रष्टाचार नियन्त्रणको लागि।
हजुर, जस्तो अब यो बीचमा केही विवादका रूपमा पनि आए कि बेनामी उजुरीलाई के गर्ने, यो बेनामी उजुरीले पनि हैरानै पार्यो अनुसन्धान गर्नलाई। यहाँले भनेको जस्तो एक त हामीसँग सीमित स्रोत साधन जनशक्तिको व्यवस्था, यो बेनामी उजुरीहरू आयो त्यसले गर्दाखेरि चाहिँ दुःख दिने हैरानी गर्ने मात्रै धेरै चाहिँ अवस्था भयो भनेर पनि त्यसबारे धेरै समीक्षाहरू भयो। त्यसै गरी अब अर्को सन्दर्भ हदम्यादको सन्दर्भमा पनि चर्चाहरू भयो। यद्यपि जसरी अब यो अहिले संशोधन भएको छ र यहाँहरूले चाहिँ यसअघि नै यहाँहरू सहितका अभियन्ताहरूले यो जसरी सरकारले संशोधन गर्ने विधेयकलाई पनि कहीँ न कहीँ कमजोर बनाउने प्रयास चाहिँ विभिन्न पक्षबाट भइरहेको छ, यो हुनु भएन भनेर यहाँहरूले चाहिँ ध्यानाकर्षण गराउनु भएको थियो, खबरदारी गर्नुभएको थियो। अब यो विधेयक चाहिँ यहाँहरूले गरेको खबरदारी, यहाँहरूले दिएको सुझाव अनुरूप आएको छ कि अझै यसमा अझै समस्याहरू छन्? जस्तो भनौँ न, अब तथ्याङ्कीय रूपमा पनि अब हामी बढी भ्रष्टाचार हुने मुलुकमा पर्छौं, हाम्रा हतियारहरू बलियो भएनन् भने त्यसले पक्कै पनि नतिजाहरू अपेक्षाकृत नआउन सक्छ। यो सन्दर्भमा यो पछिल्लो विधेयकलाई यहाँहरूले चाहिँ कसरी हेर्नु भएको छ? एउटा त यहाँले भन्नुभयो कि केही आयामहरू जुन थपिएका छन् ती आयामहरूले सुधार गर्न खोजियो भने चाहिँ राम्रो हुन्छ भनेर, यद्यपि समेटिएका छन् कि छैनन् दिइएका सुझावहरू अथवा आवश्यकता?
ठिक भन्नुभयो। अब हाम्रो नेपाल चाहिँ भ्रष्टाचारको दृष्टिकोणले त्यो अति भ्रष्टाचार हुने मुलुकहरूभित्र पर्छ। यसको ऱ्याङ्किङ कस्तो भने त्यो 100 अङ्कमा 50 अङ्कभन्दा तल प्राप्त गर्ने र त्यसमा पनि त्यो 50 अङ्कभन्दा तल अङ्क पाउने मुलुकहरूको एभरेज निकाल्छ। त्यो अहिले 43 नम्बर छ। त्योभन्दा तल अङ्क प्राप्त गर्ने मुलुकलाई अति भ्रष्ट मुलुकहरूको श्रेणीमा राखिन्छ, जबकि नेपालले जम्मा चाहिँ 35 अङ्क प्राप्त गरेको छ। त्यो एभरेज अङ्क पनि प्राप्त गरेको छैन। हालाकि अहिले पोजिसन भनौँ चाहिँ 108 परेको छ। विगतमा चाहिँ 17 अथवा 30-35 पनि हुन्थ्यो, 135 पनि भएको अवस्था छ। अब यो मूलकुरो के हो भने भन्नु होला भने जस्तो बिचमा के आयो भने यो चाहिँ बेनामी चाहिँ उजुरी गर्न पाइँदैन, यसले गर्दाखेरि ऋषि विषादमी प्रयासहरू पनि भए, मानिसहरूलाई अनाहकमा चाहिँ दुःख दिने प्रयासहरू पनि भए, यो चाहिँ नाम गरेरै अथवा बेनामी दिन पाइँदैन भन्ने खालका कुराहरू धेरै जोडतोडले चाहिँ निस्के भन्ने कुराहरू पनि आयो। हामीले यसको चाहिँ बिचमा पनि म ट्रान्सपरेन्सीमा हुनु पछि पनि अहिले पनि चाहिँ मैले विभिन्न मिडियाहरूबाट यसको चाहिँ यो गलत दिशातर्फ चाहिँ मुलुक जाँदैछ भन्ने कुराहरू हो। किनभने भ्रष्टाचार नियन्त्रण गर्नुको लागि उजुरी मात्रै आवश्यक छैन, मिडियामा चाहिँ दिएका खबरहरूको माध्यमबाट पनि चाहिँ अख्तियारले अथवा सम्बन्धित निकायले चाहिँ जाँचबुझ अनुसन्धान गर्न पाउनुपर्छ पाउने, यो चाहिँ विश्वव्यापी चाहिँ प्रचलन हो। त्यति मात्र होइन, टेलिफोनबाट चाहिँ पनि भनौँ न चाहिँ भयो। तर त्यो कुरो के हो भने अब यहाँ चाहिँ लिखित रूपमा बेनामी दियो त्यो सोनाली यो चाहिँ धेरै भयो भन्ने कुराहरू होइन। मुख्य कुरो के भने अख्तियारमा काम गर्ने काम गराउने व्यक्तिहरूले चाहिँ उच्चतम विवेक चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। मानिसलाई दुःख दिने हैरानी गर्ने तरिकाले चाहिँ कुनै बेनामी उजुरी चाहिँ पर्यो भन्दैमा त्यसमाथि चाहिँ कारवाही अगाडि बढाउने, दुःख दिने, ह्यारेस गर्ने, त्यति मात्रै होइन, हामीले त कति कुरा सुनेका छौँ भने अब अख्तियार अथवा यो चाहिँ भ्रष्टाचार नियन्त्रण अभियानसित नजिक बसेका हुनाले अख्तियार स्वयं भित्र काम गर्ने मान्छेहरूले कुनै आफूले भनेका अराएका कामहरू कसैले गरिदिएन, कुनै कर्मचारीले गरिदिएन भने त्यसको विरुद्धमा चाहिँ आफूहरूले नै उजुरी चाहिँ हाल्न लगाएर अथवा आफू स्वयंले चाहिँ उधुरी हाल्न लगाएर उसलाई चाहिँ दुःख दिएका पनि कैयौँ छन्। त्यस हुनाले यो चाहिँ के हुनु पर्यो भने मूलत चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तहरू चाहिँ यो बारेमा चाहिँ एकदम कन्सियस हुनु पर्यो, चाहिँ सिरियस हुनु पर्यो, किनभने यो सामान्य मामला होइन। मान्छेको चाहिँ भ्रष्टाचारमा उजुरी परेका छ अरे भन्न साथ उसको इज्जत उसको चाहिँ प्रतिष्ठामा चाहिँ खबर पुग्ने हुन्छ। त्यस हुनाले अब मूलत कुरो के हो भनेदेखिलाई चाहिँ कुनै पनि बेरामी उजुरी पर्यो भने त्यसको चाहिँ त्यो प्राइमा भेसी भन्छ, त्यो प्रथम दृष्टिमा कस्तो छ, त्यो चाहिँ आधारभूत प्रमाणहरू उपयुक्त छन् कि छैनन्, यी सबै कुराहरू नभइकन चाहिँ त्यो सम्बन्धित व्यक्तिहरूलाई चाहिँ खबर गर्न पनि हुन्न, उसलाई अनुसन्धानको लागि बोलाउने, बयानका लागि बोलाउने कुराहरू यो करिब करिब यो चाहिँ प्रमाणित हुन्छ भन्ने भइसकेपछि बल्ल त्यतातिर जाने हो। त्यसो हुनाले कुन कुराहरू चाहिँ कुन भ्रष्टाचारका चाहिँ निवेदनहरूमा चाहिँ कारवाही अगाडि बढाउने नबढाउने भन्ने कुराहरूमा चाहिँ आयुक्तहरू र खास गरी अख्तियारको सचिवको जिम्मा हुन्छ, त्यो चाहिँ छुट्याएर चाहिँ कसलाई दिने, कुन चाहिँ ठिक हो कुन चाहिँ उजुरी बेठेको भनेर। त्यसो हुनाले अब किन मान्यजीवहरू केही मान्यजीवहरू चाहिँ अलिकति चाहिँ त्यसमा चाहिँ बढी सतर्क भए जस्तो देखियो। अब हाम्रो चाहिँ रिपोर्टले के देखाउँछ भने नेपालमा भ्रष्टाचार गरिमा चाहिँ सबैभन्दा चाहिँ कार्यकारीमा चाहिँ धेरै भ्रष्टाचार छ, त्यसपछि सांसदहरू पनि भ्रष्टाचारको चाहिँ श्रेणीमा आउँछन् भन्ने छ, अनि त्यसपछि अदालत अरू प्रहरीहरू क्रमशः चाहिँ हुँदै जान्छ भन्ने चाहिँ छ। त्यस हुनाले सायद त्यही प्रतिवेदनहरू अथवा त्यो चाहिँ कारणहरूले तर्सिएको हो कि होइन भनेर भनेदेखिलाई चाहिँ उजुरी पर्नु पर्यो, त्यो उजुरीको सत्य तथ्य जाँच्न पर्यो, त्यो जाँच्न सक्ने विवेकशील र योग्य इमान्दार मान्छेहरू चाहिँ त्यहाँ चाहिँ खटाउनु पर्यो। त्यसमा मूलत आयुक्तहरूले चाहिँ सचिवलाई खटाउँछ, अहिलेसम्मको मैले थाहा पाए अनुसार उनले चाहिँ यो चाहिँ अगाडि बढाउनु पर्ने खालको हो कि होइन कि भनेर। त्यस हुनाले त्यहाँ चाहिँ मूलत विवेक प्रयोग गर्नुपर्ने चाहिँ हुन्छ, र हामीले चाहिँ जति सक्यो धेरै इन्फर्मेसनहरू भ्रष्टाचार भइराखेको छ अथवा चाहिँ हुन लागेको छ भन्ने इन्फर्मेसनहरू चाहिँ प्राप्त गर्नुपर्छ। त्यसको लागि चाहिँ यो चाहिँ मानिसले आफ्नो नाम ठेगाना सबै चाहिँ लेखेर दिनुपर्छ भन्ने कुरो, यो चाहिँ के हो भने भ्रष्टाचार नियन्त्रण नगर, भ्रष्टाचार हुन देऊ अथवा हामीले भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने चाहिँ उद्देश्यले प्रेरित भएको चाहिँ ठानिन्छ। त्यसको लागि यो बेनामी रोक्नु चाहिँ उचित थिएन, गलत थियो, अहिले जे होस् चाहिँ बेनामी उजुरी पनि चाहिँ दिन पाइने भयो। यस सम्बन्धमा चाहिँ अब चाहिँ संसदको चाहिँ जुन समिति छ, राज्य व्यवस्था समिति, त्यसलाई हामीले धन्यवादै दिनुपर्ने हुन्छ। हजुर
हजुर, जस्तो अब यहाँले अघि उल्लेख गर्नुभयो कि कसरी हामी भ्रष्टाचार नियन्त्रण गर्न सक्छौँ, पहिला त इमानको सन्दर्भै जोड्नुभयो यहाँले, योग्य स्वतन्त्र निष्पक्ष मूलत इमानसँग जोडिएको सन्दर्भ, दोस्रो कानून अधिकार व्यवस्थासँग जोडिएको, तेस्रो हाम्रो स्रोत साधनको कुरा र जनशक्तिको कुरा। अहिले विद्यमान अवस्थामा अब कानून संशोधनको प्रक्रिया अगाडि बढ़िसक्यो, संसदीय समितिले हिजो प्रतिवेदन पारित गरिसकेपछि त्यो एउटा चरणमा अगाडि बढ़्यो। अहिले विद्यमान अवस्थामा चाहिँ अब हामीले सुधार गर्नुपर्ने अन्य पाटाहरू के छन् त, कसरी सुधार गर्न सकिन्छ? यहाँले लामो समयदेखि यसबारेमा चाहिँ अध्ययन पनि गर्नुभयो, औपचारिक अनौपचारिक रूपमा यहाँ संस्थामा राज्यकै निकायमा पनि यहाँले कार्यकारी भूमिकामा पनि रहनुभयो। अब हामीले जुन 108 स्थान अथवा जुन अघि यहाँले भन्नुभयो कि 35 हाम्रो चाहिँ 43 न्यूनतम हो, त्योभन्दा पनि हामी तल छौं, अब यसलाई सुधार त गर्नै छ, विकल्प त छैन।
अब यसो हेर्नु वास्तवमा हाम्रो मुलुक चाहिँ यो ज्यादै भ्रष्ट मुलुकहरूमा चाहिँ गनिएको कारण के हो भने सुशासनको अनुभूति नै भएको छैन है कि। सुशासनको अनुभूति हुनलाई के भयो भने जस्तो अब के भन्ने, अब म पनि कर्मचारी नै हो, अब तर चाहिँ अब अहिले हामी यो चाहिँ कर्मचारीहरूमाथि राज्यको नियन्त्रण छ कि छैन भन्ने खालको अवस्था देखिन थाल्यो। यो अवस्था किन आयो त भनेर भन्दाखेरि हामीले चाहिँ अन्य क्षेत्रहरूमा देखाएको जुन चाहिँ प्रवृत्ति छ, गलत प्रवृत्ति छ, भ्रष्टाचार गर्ने प्रवृत्तिहरू छ, त्यसले गर्दाखेरि के भयो भने कर्मचारीहरूमा पनि त्यसको छाया चाहिँ पर्यो। अब अब 5-7 वर्ष अगाडि चाहिँ काठमाडौँमा चप्पल पड्काएर हिँड्ने मान्छे एकाएक चाहिँ कार र चाहिँ घर चाहिँ बनाउन सक्ने अवस्था हुन्छ भने त्यसले कसरी त्यो चाहिँ बनायो भन्ने कुराहरू हुन्छ। त्यो देखासिकी गर्न खोज्दाखेरि कर्मचारी पनि वास्तवमा चाहिँ अब इमान्दार हुन नसकेको चाहिँ अवस्था चाहिँ देखिन्छ। त्यसो हुनाले के हो भने सबभन्दा पहिला सरकार स्वयं चाहिँ यस्तो गलत कामहरू गर्न गराउनमा चाहिँ पछि हट्नु पर्यो। उसले चाहिँ आफू चाहिँ स्वच्छ भइसकेपछि बल्ल अरू चाहिँ निकायहरूलाई चाहिँ तिमी पनि स्वच्छ हौ भन्ने नैतिक अधिकार चाहिँ राख्दछ। तर अब अहिले चाहिँ त्यो चाहिँ छैन। अब मैले कता सुन्दैछु, हालाकि अब जस्तै हो नीतिगत निर्णयका कुराहरू यो चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन अन्तर्गत पर्दछ। कुन चाहिँ नीतिगत हो कुन चाहिँ नीतिगत चाहिँ होइन, साधारण चाहिँ निर्णय हुन् अथवा कार्यपालिकासँग सम्बन्धित चाहिँ निर्णयहरू हुन् भन्ने कुराहरू, अब त्यो चाहिँ जुन समिति छ त्यो समितिले सायद त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र यो भ्रष्टाचार निवारण ऐन दुइटैलाई सँगै राखेर चाहिँ सुझाव दिए जस्तो लाग्यो। र त्यसमा चाहिँ यो नीतिगत मन्त्री परिषदले गर्ने जुन चाहिँ निर्णयहरू चाहिँ छन् ती सबै निर्णयहरू चाहिँ नीतिगत हुँदैनन् र यो चाहिँ मानिनु हुँदैन भन्ने चाहिँ हाम्रो चाहिँ यो धेरै ठुलो लडाइँ हो। यो म यो ट्रान्सफर लिस्टमा हुँदाखेरि पनि यो कुरामा चाहिँ धेरै म चाहिँ अब भनौँ न त्यसमा चाहिँ लडाइँ लडियो। जस्तै यही चाहिँ यो के अरे बालुवा टारको जग्गा प्रकरणलाई लिएर अब अहिले त्यो समितिले कमसे कम चाहिँ तिनवटा कुराहरूलाई नीतिगत चाहिँ यदि यसलाई मान्न सकिँदैन भन्ने खालको कुराहरू चाहिँ दिएको छ। नम्बर एक के छ भनौँ भनेदेखिलाई चाहिँ क्याबिनेट गर्ने यदि कुनै निर्णय कुनै व्यक्ति वा संस्था कुनै एउटा व्यक्ति अथवा कुनै एउटा संस्थालाई चाहिँ फाइदा हुने गरेर गरिएको निर्णय छ भने त्यो नीतिगत हुँदैन भन्ने छ। वास्तवमा चाहिँ नीतिगत भनेको के हो भने यसो सामान्य परिभाषा चाहिँ त्यो नीति बनाएपछि सम्पूर्ण सर्वसाधारण सबैलाई समान रूपमा लागू हुने निर्णयहरू मात्रै नीतिगत निर्णय हुन्छन्। त्यस हुनाले एउटा कुरा त्यो गरेको छ। दोस्रो कुरो के छ भनौँ भनेदेखिलाई चाहिँ कैयौँ चाहिँ निर्णयहरू चाहिँ त्यो हाम्रो सार्वजनिक खरिद ऐन अन्तर्गत कुनै अधिकारीले गर्नुपर्ने निर्णयहरू खास गरी खरिद सम्बन्धी खेचापट्टा सम्बन्धी निर्णयहरू चाहिँ क्याबिनेटमा लैजाने र त्यहाँ चाहिँ अनुचित कामहरू चाहिँ गर्ने र त्यो चाहिँ नीतिगत निर्णयको नाममा जामा भिराएर त्यसलाई चाहिँ उन्मुक्ति दिने जुन चाहिँ परिपाटी थियो त्यो पनि चाहिँ रोकिनुपर्छ। त्यो चाहिँ जसरी त्यो खरिद ऐन अनुसार चाहिँ हुनुपर्ने त्यसरी हुनुपर्छ। क्याबिनेटमा लगेर उन्मुक्ति दिनु हुँदैन भन्ने दोस्रो कुरो छ। र तेस्रो कुरो के छ भने यहाँ चाहिँ सहसचिवले गर्ने निर्णय विभागीय प्रमुखले गर्ने निर्णय सचिवले गर्ने गर्नुपर्ने अधिकार भएको निर्णय मन्त्रीले गर्नुपर्ने चाहिँ अधिकार भएको निर्णय त्यसलाई चाहिँ क्याबिनेटमा लैजाने अनि त्यहाँबाट त्यहाँ भ्रष्टाचारको चाहिँ एकदमै पानामाना बुन्ने र क्याबिनेटमा लगेर निर्णय गराएपछि त्यो चाहिँ नीतिगत निर्णय मानिने र त्यसलाई चाहिँ यो अख्तियारको चाहिँ कार्यक्षेत्र बाहिर पार्ने यस्तो जुन चाहिँ प्रपञ्च भएको थियो र खास गरेर यही नीतिगत निर्णयको नाममा हुने चाहिँ बदमासीहरू चलखेलहरूले हाम्रो चाहिँ मुलुक चाहिँ यो भ्रष्टाचारमा चाहिँ यो अति भ्रष्टाचारको श्रेणीमा परेको हो। त्यसो हुनाले त्यो नीतिगत निर्णय के हो र के होइन कुन चाहिँ कार्यगत निर्णय हो भन्ने कुरो स्पष्ट छुट्याउनु पर्छ भन्ने हाम्रो चाहिँ लडाइँ हो पहिलेदेखि नै। किनभनेदेखिलाई अब देखियो नि यो चाहिँ के अरे ललिता निवास प्रकरणमा कर्मचारी सबै पर्ने तर चाहिँ त्यो निर्णय गर्न लगाउने प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरू सबै चाहिँ चोखिने। अब यस्तो परिपाटीले गर्दा के हुन्छ भने दुईटा कुरा हुन्छ। एक त चाहिँ कर्मचारी बदमास छन् भने उनीहरूले चाहिँ अब यसै पनि हामी पर्ने उसै पनि पर्ने हामी पनि बदमासी गर्ने भन्ने हुन सक्छ। दोस्रो कुरो के हुन सक्छ भने यो अनाथ झमेलामा किन पर्ने हामी किन भ्रष्टाचारमा पर्ने भन्ने मन्त्रीहरू सरकारलाई चाहिँ सहयोग नगर्ने उनीहरू पन्छिने यस्तो प्रवृत्ति हुन्छ। त्यसो हुनाले यो नीतिगत निर्णय के हो के होइन भन्ने समितिले जुन सुझाव दिएको छ त्यसलाई अक्षरशः पालना गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो।
हजुर, हामी अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनाइएको विधेयक हिजो संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरिसकेपछिको अवस्थाबारे कुराकानी गरिरहेका छौं। ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मी हामीसँग कुराकानीमा हुनुहुन्छ। जस्तो अब कर्मचारीको कुरा यहाँले निकाल्नुभयो र आफू पनि कर्मचारी भएको पृष्ठभूमि पनि यहाँले बताउनुभयो। अब तर नेपालमा कस्तो समस्या भने सुशासनको अभियन्ताहरूमा पनि पूर्व कर्मचारीहरू अथवा चाहिँ पूर्व मन्त्रीहरू राजनीतिमा लामो समय लागेका व्यक्तिहरू जो आफू पदमा हुँदाखेरि उहाँहरूले सुधार गर्नुपर्ने अपेक्षित कामहरू गर्न नसकेका त्यसका विभिन्न कारणहरू होला, त्यसका विषयमा पछि कुनै बेला समीक्षा पनि गरौंला। यद्यपि आफू चाहिँ निवृत्त भइसकेपछि एकदमै मुलुक त एकदमै समस्यामा रहेछ भनेर व्यापक चिन्ता गर्ने, यो लाइन पनि लामो लाग्नुपर्ने रहेछ, समयमा काम पनि नहुँदो रहेछ, भन्छुन नगरिकन अथवा चाहिँ रिश्वत घुस चाहिँ नदिइकन यो कामै नहुने, बढी चिन्ता गर्ने चाहिँ समुदायमा पनि निवृत्त कर्मचारी या नेताहरू पर्नुहुन्छ भन्ने एउटा खालको आरोप छ। अब यसलाई कसरी चाहिँ आफू समयमै ठाउँमै हुँदाखेरि अलिकति सुधारको प्रयत्न गरौं भनेर कसरी जागरूक गर्ने होला, अन्तिम जिज्ञासा।
अब यस्तो छ, अब कतिपय सबैले गरेका छन् भन्ने होइन है,
हजुर।
अब तपाईँले मेरै उदाहरण दिनुहुन्छ भने मैले त वास्तवमा चाहिँ भ्रष्टाचार जन्य कामहरू हुन थाले त्यसलाई मैले रोक्ने प्रयास गरेँ, म त प्रधानमन्त्री कहाँसम्म पनि पुगेँ है, तर चाहिँ त्यहाँबाट पनि पार नलगाइसकेपछि मैले चाहिँ राजीनामा दिएर हिँडेको हुँ है। यस्तै मजा छ, अरू साथीहरू पनि हुनुहुन्छ जस्तो रामेश्वर खनालले नै हुनुहुन्छ, त्यस हुनाले सबैलाई एउटै घानमा चाहिँ मुच्न चाहिँ मिल्दैन। तर कुरो के हुन्छ भने कयौँ कर्मचारीहरूको चाहिँ अब आफ्नो परिवार छ, छोराछोरी छन्, पढाउनु पर्यो, लेखाउनु पर्यो, अनि त्यसपछि चाहिँ के हुन्छ भने अब कानुन बमोजिम होइन कि आफ्नो स्वार्थ अनुरूप काम गर्न लगाउने मैले कयौँ चाहिँ उदाहरणहरू चाहिँ छन् अब अहिले भेट्दैन, अनि त्यो नमानेपछि उसलाई चाहिँ सचिवलाई सरुवा गरिन्छ है कि। तपाईँले ती तिन महिनामा छ छ महिनामा सचिवहरू सरुवा भएको देखिरहनु भएको छ, अनि त्यसपछि त्यो कुन मनोबलले कुन चाहिँ एउटा चाहिँ आर्टले कुन उसले अब उसले आखिरमा त यही पेसा अपनाएपछि त यही पेसाबाट केटाकेटी पढाउनु पर्यो, आफ्नो स्वास्थ्य व्यवस्था पनि हेर्नु पर्यो, घर खर्च चलाउनु पर्यो भन्ने भइसकेपछि अनि ऊ पनि के हुन्छ भनौँ भनेदेखिलाई चाहिँ त्यो चाहिँ अलिकति जुधारो प्रवृत्ति चाहिँ लिन असक्षम हुन्छ। त्यसैले मैले सधैँ भनिआएको कुरो के हो भने सबभन्दा पहिला चाहिँ वास्तवमा भ्रष्टाचार नियन्त्रण गर्ने हो, मुलुकमा सुशासन कायम गर्ने हो भने प्रधानमन्त्री देशको कार्यकारी प्रमुख स्वयं चाहिँ उद्धत हुनुपर्छ। त्यो खालि मुखले मात्र होइन, मनिषा बाचा कर्मणा ऊ चाहिँ उद्धत हुनुपर्छ। उसले मन्त्रीहरू रोक्दाखेरि पनि चाहिँ 22 मन्त्रीहरू चाहिँ इमान्दार र योग्य रोक्न सकिँदैन, खालि चाहिँ कोटा पुर्याउने हिसाबले अनि सरकारमा ल्याइसकेपछि अनि चुनावमा चाहिँ करोडौँ रुपियाँ खर्च गरेको मान्छेलाई चाहिँ मन्त्री बनाउन ल्याइसकेपछि अनि त्यसले उसले गर्ने के हो, भ्रष्टाचारै हो। त्यसो भने मूल त के हो भनेदेखिलाई चाहिँ कार्यकारी प्रमुख सरकार स्वयं चाहिँ वास्तवमा भ्रष्टाचार नियन्त्रण गर्न उद्धत हुनुपर्ने हुन्छ।
हजुर, भनेको भनेको चाहिँ अब हामी हामी हजुर
कर्मचारीहरू पनि स्वच्छ हुने स्थिति हुन्छ।
हजुर, अब हामी चाहिँ निष्कर्षमा पुग्दाखेरि चाहिँ मूल कुरा चाहिँ इमान हो, भएको विद्यमान कानून अधिकारहरू र स्रोत साधनलाई उपयोग गरेर यदि इमान राख्ने हो भने हामी यो मार्गमा अगाडि बढ्न सक्छौँ, हाम्रो 108 स्थानलाई चाहिँ हामी अलिक तल ल्याउन सक्छौँ, हामी भ्रष्टाचार कम गर्ने मुलुकमा जान सक्छौँ, होइन त?
बिल्कुल हो, मूल त के हो भने वास्तवमा चाहिँ सरकार र चाहिँ सरकार प्रमुख नै भ्रष्टाचार नियन्त्रण गर्नमा उद्धत हुनुपर्छ। भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य काम भनेकै सरकारको हो।
रिग्मीज्यू, हजुर हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हवस्, धन्यवाद।
उहाँ हुनुहुन्छ ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष खेमराज रेग्मी। अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापा र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।